الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا وحبيبنا وشفيعنا وسندنا محمدًا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم فأما من طغى وآثر الحياة الدنيا فإن الجحيم هي المأوى وقال تعالى وأما من خاف مقام ربه ونهى النفس عن الهوى فإن الجنة هي المأوى وقال النبي صلى الله عليه وسلم الكيس من دان نفسه وعمل لما بعد الموت قرآن مجید کی ایک آیت تلاوت کی ہے رسول اللہ صلی اللہ علیہ وسلم کی ایک حدیث دعا ہے اللہ تعالیٰ صحیح طرح سے بات کہنے کی سننے کی سمجھنے کی اور عمل کی توفیق عطا فرمائے اللہ تعالیٰ نے اس دنیا کو دار الامتحان بنایا آزمائش کی جگہ بنایا یہ دنیا رہنے کی جگہ نہیں ہے سفر ہے جو کہ ختم ہو جائے گا اسلام میں اور اسلام کے علاوہ جتنے بھی مذاہب ہیں ان میں بنیادی فرق یہی ہے ہم یہ سمجھتے ہیں یہ دنیا رہنے کی جگہ نہیں ہے یہاں سے جانا ہے ساری کائنات کو اللہ نے انسان کے لیے بنایا اور انسان کو اللہ نے آزمائش کے لیے امتحان کے لیے جیسے ایگزامینیشن ہال میں آپ کو تمام کی تمام سہولتیں دی جاتی ہیں سب آپ کے خادم بن کے رہتے ہیں آپ ضرورت کی کوئی بھی چیز مانگیں گے وہ چیز پوری کرنے کا انتظام کیا جائے گا کیونکہ اس وقت آپ امتحان گاہ میں ہوتے ہیں یہ تو سب مسلمانوں کا عقیدہ ہے کہ یہ امتحان گاہ ہے مرنے کے بعد جس کا نتیجہ نکلے گا ایک نتیجہ وقتی ہوگا جس کو قبر کہا جاتا ہے اصل نتیجہ وہ ہوگا جو میدان حشر کے بعد جنت یا جہنم کی صورت میں ظاہر ہوگا اس نتیجے کی وہ نتیجہ درست آ جائے وہاں ہمیشہ کے لیے کامیاب ہو جائے اسی کے لیے اللہ تعالیٰ نے لاکھوں پیغمبروں کو بھیجا ہے جنہوں نے انسان کو سمجھایا کہ دنیا اختیار کرو مگر دنیا سے دل نہ لگاؤ دنیا رکھو مگر یہاں دل نہ لگاؤ جیسے امتحان گاہ میں کوئی شخص بیٹھا ہوا ہو وہ بیٹھتا بھی ہے سہولتوں سے مستفید بھی ہوتا ہے لیکن امتحان گاہ سے دل کبھی نہیں لگاتا کہ 3 گھنٹے کا پیپر مکمل ہو جائے اسے کہا جائے کہ اب آپ یہاں سے تشریف لے جائیں وہ کہیں کہ یہ ایگزامینیشن ہال چونکہ ایئر کنڈیشن ہے جبکہ میرے گھر میں اے سی نہیں لگا ہوا 3 گھنٹے کے دوران ایک دفعہ بھی لائٹ نہیں گئی جبکہ میرے گھر میں پتہ نہیں وہ جو پنکھا ٹوٹا پھوٹا سا ہے وہ بھی چلے گا یا نہیں چلے گا یو پی ایس بھی آج کل خراب چل رہا ہے یہاں میں نے پانی منگوایا تو مجھے ٹھنڈا پانی دیا گیا گھر جاتا ہوں تو میری کوئی سنتا ہی نہیں ہے تو اس لیے میں یہاں سے نکلوں گا نہیں مجھے اس جگہ سے محبت ہو گئی ہے سمجھ میں آ رہی ہے بات مجھے اس جگہ سے محبت ہو گئی ہے تو بتاؤ اس سے بڑا دنیا میں کوئی بیوقوف ہوگا जो ये कहे मुझे इस जगह से मोहब्बत हो गई, लोग कहेंगे ये एग्जामिनेशन हॉल था, मोहब्बत करने की जगह नहीं थी। तो ये चीज तो मुशाहिदे में नजर आ रही है कि मर मर के जा कहां रहे हैं, कब्रों में। दुनिया में सबसे ज्यादा आबादी अगर काउंट की जाए ना अमेरिका की है, ना इंडिया की है, ना चाइना की, ना इंडोनेशिया की, ना पाकिस्तान की, सबसे ज्यादा आबादी कब्रिस्तान की है। अगर कब्रिस्तानों को शुमार किया जाए, उनमें लेटने वाले सोने वाले मुर्दों को शुमार किया जाए, तो जमीन पर चलने वाले इंसानों से उनकी तादाद कई गुना ज्यादा है। मगर ये बात समझ में नहीं आती इंसान के, दुनिया की आंखें, दुनिया की जेबो जीनत इंसान को अंधा कर देती है। इन्ना जालना मा अलल अर्दी जीनत अल्लाह, बैठ जाओ बेटा एक जगह, हमने जमीन के ऊपर जो कुछ भी है अल्लाह फरमाते हैं उसे मुजयन कर दिया है, अट्रैक्टिव बना दिया है, पुरकशिश बना दिया है, इसे देख के तुम इस दुनिया के जीनत, दुनिया की मुसाफिर खाना होने को भूल जाओगे। जैसे किसी गरीब आदमी को जिसने कभी एयर कंडीशन ना देखा हो, जिसने कभी खूबसूरत कमरा ना देखा हो, जिसने कभी पुरतकल्लुफ जिंदगी ना देखी हो, उसे आप कभी हवाई जहाज में बिठाएं कराची से इस्लामाबाद ले जाने के लिए, जब आप उसे बिठाएंगे तो उसका दिल नहीं चाहेगा कि मैं इस जहाज से नीचे उतर जाऊं, वो कहेगा कि ये सफर सफर ही रहे तो अच्छा है। तो अल्लाह ताला ने भी इस दुनिया को मुसाफिर खाना तो बनाया और बताया कि एक एयरपोर्ट से तुम्हें दूसरे एयरपोर्ट पहुंच के उतरना है, एक जहां से दूसरे जहां में मुंतकिल होना है, मगर इस सफर को इतना खूबसूरत बना दिया और जो मंजिल है कब्र उसको इतना भयानक बना दिया कि कब्र खोल के देखें तो ना वहां पंखा है, ना गैस है, ना बिजली है, कुछ भी नहीं है, अंधेरा है, कीड़े हैं। तो उस मंजिल को इतना भयानक बना दिया है कि इस सफर का सफर होने के बावजूद, इस सफर को सफर समझने के बावजूद, दिल इसे सफर मानने के लिए तैयार नहीं होता। दिल सफर मानने के लिए तैयार नहीं होता, कहते यही है। हालांकि थोड़ी देर अकल से सोचे तो अकल कहेगी ये नहीं है। जहां हजारों साल रहना हो, जहां हजारों साल रहना, कब्र में तो पढ़ने के बाद वक्त काउंट किया ही नहीं जाता कब्र में जाने के बाद, क्योंकि अब क्या दिन क्या रातें गिने, निकलेगा तो गिनेंगे ना, तो गए गए। तो जब कयामत का सूर फूंका जाएगा उसी वक्त निकलेगा, अब कौन बैठ के गिने। जबकि दुनिया में जब आते हैं तो काउंट की जाती है, जब आपकी उम्र कितनी है, जी मेरी 35 साल, जी मेरी 40 साल, जी मैं 45 का हो गया, इतने दिन हैं, 80, 90, इस हिसाब से फिर अंदाजा लगाया जाता है कि इनका सफर कितना रह गया है। तो इतने हकायक के बावजूद, इतने मुशाहिदात के बावजूद, मगर फिर भी दिल इसे सफर मानने के लिए तैयार नहीं। अकल मानती है, दिल नहीं मानता। मनवाना दिल को है, सिर्फ अकल से काम चलता नहीं है। देखो एक चरसी और हीरोइन जी, उसकी भी अकल ये कहती है, अकल ये कहती है कि ये मेरी सेहत के लिए नुकसानदेह, मगर उसका दिल नहीं मानता। दिल चाहता है कि मैं खा लूं, मैं नशा कर लूं। जबकि हम जो बच रहे हैं तो हमारी अकल भी कहती है कि करीब ना जाओ, दिल भी चाहता है करीब ना जाओ। कोई जबरदस्ती गन पॉइंट पे हीरोइन पिलाना चाहेगा, मुजाहमत करेंगे। दिल को दुरुस्त करना जरूरी है, सिर्फ अकल काफी नहीं है। मुसलमान की अकल तो दुरुस्त होती है, काफिर बेचारे की तो ना अकल दुरुस्त काम कर रही है, ना दिल दुरुस्त काम कर रहा है। मुसलमान की अकल तो दुरुस्त काम करती है, कभी अल्लाह उसके रसूल ने जो कुछ बताया फितरत को अपील करता है, वो समझ में आती है बात, सच बताया, सही कहा। लेकिन दिल क्या है, दिल के हाथों मजबूर, दिल ही नहीं चाहता। तो याद रखो ये जो आजमाइश है ना, आजमाइश ये दिल की ख्वाहिशात को लगाम देना, यही इम्तिहान है। इम्तिहान क्या है? अपने दिल की ख्वाहिशात पे कंट्रोल हासिल कर लेना, उसे काबू में ले आना। घोड़ा है, आप उस पे सवार हैं, अगर लगाम आपके कंट्रोल में हो तो जहां चाहेंगे ले जाएंगे, मुफीद कामों में इस्तेमाल हो जाएगा वो घोड़ा। और अगर घोड़े पर आप सवार हुए और लगाम आपके काबू में ही नहीं है, तो फिर हकीकत में आप देखने में तो आप घोड़े पे सवार हैं, मगर हकीकत में घोड़ा आप पे सवार है। आप अपनी मर्जी से घोड़े को नहीं लेके जा रहे, बल्कि घोड़ा अपनी मर्जी से आपको लेके जाएगा। तो थोड़ी देर के लिए तसव्वुर कर लें कि जो आदमी घोड़े पर सवार हो, तेज रफ्तार घोड़े पर, जिसकी ब्रेकें फेल हो और लगाम इसके हाथ में ना हो, या हो मगर काबू में ना हो, तो उस आदमी की तबाही और बर्बादी में कितना टाइम लगेगा? वो तो मैदान से निकल के रोड पे आ जाएगा घोड़ा, किसी भी खाई में चला जाएगा, किसी भी ट्रक के नीचे आ जाएगा। जाना आपने कहां था? अंडा मोड़ की तरफ ले जाएगा डिस्को पे। तो आप कहेंगे पैदल ही अच्छा था, मैं इस घोड़े पे सवार होने की जरूरत क्या थी मुझे? तो नफ्स जो है ना, नफ्स और इंसान की जो ख्वाहिशात हैं, अगर इंसान उन ख्वाहिशात पे सवार हो जाए, दिल की लगाम को अपने काबू में कर ले, काबू समझते हैं, कंट्रोल में कर ले, अपने काबू में कर ले दिल की लगाम को, तो फिर ये दिल इसको मुफीद चीजों की तरफ लेके जाता है। और अगर दिल इसके काबू में नहीं है, जब दिल किसी काम के करने का चाहता है, अकल कहती है गलत है मत करो, मगर दिल कहता है मैं किसी की नहीं सुनता, मैं कर लूंगा, तो समझ लो इसकी ख्वाहिशात इस पे सवार हैं। और जैसे तेज रफ्तार घोड़े की ब्रेकें फेल होती हैं, तो जो नफ्स की ख्वाहिशात है ना, उनकी भी ब्रेकें फेल होती हैं। आज तक कभी ऐसा नहीं हुआ कि एक ख्वाहिश आप नफ्स की पूरी कर दें और नफ्स को तसल्ली और करार हासिल हो जाए और कहे कि तूने बड़े मजे उड़ा लिए, मुझे खुश कर दिया, अब मैं दोबारा तुझसे इस चीज का मुतालबा नहीं करूंगा। आज तक कभी ऐसा नहीं हुआ है। देखो जिनको खाने का शौक होता है ना ज्यादा, वो खाते ही चले जाते हैं। ऐसा नहीं होता कि एक वक्त में बहुत ज्यादा खा लिया तो अब एक हफ्तों तक बहुत थोड़ा खाएंगे, ना 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 ना, कभी ऐसा हुआ? जो पेटू होते हैं वो पेटू ही होते हैं, और जो रोजेदार होते हैं उनको रोजा रखने की आदत हो जाती है। जो ख्वाहिशात को लगाम देगा, काबू में रखेगा, तो उसमें ये काबू में रखने की ताकत बढ़ती है। तो ये पहले तो नजरिया दुरुस्त करें कि जब तक नफ्स की ख्वाहिशात को लगाम नहीं देंगे, जन्नत में जाने की बातें और जन्नत की उम्मीदें फजूल हैं, लगव हैं। हदीस में आता है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, हुफ्फतिल जन्नतु बिल मकारिह व हुफ्फतिन नारु बिश्शहवात। सही हदीस है, फरमाया जन्नत इतनी खूबसूरत, कोई भी देख लेना जन्नत को, कोई भी जन्नत का तज़किरा सुने फौरन जन्नत में जाने की कोशिश शुरू कर दे। कुरान और हदीस में अल्लाह ने जन्नत का जो तज़किरा किया है, कितना दिलनशीं, कितनी खूबसूरत जन्नत बनाई है अल्लाह ने, जो कुरान मजीद में जिक्र किया। हर शख्स का दिल चाहता है मैं चला जाऊं, कुछ करने को बताओ, मैं क्या पढ़ूं कि मैं जन्नत में चला जाऊं, क्या पढ़ूं मैं, कौन सा वजीफा पढ़ूं, कौन सा काम करूं। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इतनी खूबसूरत जन्नत पे जो अल्लाह ने पर्दे डाल दिए, छुपा दिया है, वो नफ्स को तकलीफ देने वाली चीजों के पर्दे डाल दिए। नफ्स को, अपनी ख्वाहिशात को कुचलोगे, अपनी मर्जी के खिलाफ चलोगे, तो फिर मिलेगी, वरना नहीं। और जहन्नम का जब भी कोई तज़किरा सुनता है तो कांप उठती है उसकी रूह, कोई भी नहीं चाहता कि मुझे जहन्नम की आग में, मुझे जहन्नम में जाना है, आग में जाना है। लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जहन्नम की आग को पर ख्वाहिशात का पर्दा डाल दिया गया है। कि अपनी ख्वाहिशात पूरी कर लो जहन्नम में चले जाओगे। इसलिए जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जन्नत और जहन्नम को देखा तो फरमाया कि कोई ऐसा नहीं है जो जन्नत का तज़किरा सुने और जन्नत में जाने की कोशिश न करे, कोई ऐसा नहीं है जो जहन्नम का तज़किरा सुने और जहन्नम में से बचने की कोशिश करे, मगर जब उस पर पर्दे डाल दिए गए, जन्नत पर पर्दा डाल दिया गया नफ्स की मुखालफत का, जहन्नम पे को छुपा दिया गया ख्वाहिशात को पूरा करने के जरिए, तो फिर फरमाया कि अब कौन है, चंद ही होंगे जो जन्नत में जाएंगे और चंद ही होंगे जो जहन्नम से बचेंगे, क्योंकि पैकिंग ऐसी बना दी गई, इतर है, इतर खुशबू है उसके अंदर, मगर उसकी पैकिंग ऐसी है खराब। कोई आपके सामने मुर्गन बिरयानी लेकर आता है मगर उसके ऊपर गंदा मैला कुचैला कपड़ा छुपा के रखा हुआ, उसने अंदर है बेहतरीन किस्म की बिरयानी, और एक शख्स आपके पास लाता है दूसरी ट्रे में, उसमें मसूर की दाल है। मसूर की दाल का खास तौर पे हवाला इसलिए देता हूं कि अल्लाह किसी दुश्मन को भी ना खिलाए। मसूर की दाल जो है ना, वो खाने के बाद जो कान से और आंखों से गर्म हवाएं निकलती हैं तो बहुत खुश्क है, कम से कम मुझे तो हजम आज तक कभी नहीं हुई, इसलिए मैं कभी किसी को बद्दुआ देता नहीं हूं, लेकिन दू तो क्या कहता हूं, अल्लाह कले तू एक किलो मसूर की दाल खाए, इतनी खुश्क और गर्म चीज है। तो पाबंदी लगा दी है घर में कि मसूर की दाल नहीं आएगी, जब भी खाई है तो आंखें भी और कान भी ऐसे खुश्क हो गए गर्म। हर एक का मिजाज मुख्तलिफ होता है, मुमकिन है आपको हजम हो जाती हो, हमें नहीं होती। तो मसूर की दाल पेश की और उसके ऊपर वो जो चांदी के औराक होते हैं ना खूबसूरत, वो ट्रे के ऊपर रख दिए। तो अब उस पैकिंग को देख के आपको नहीं पता कि अंदर क्या है, पैकिंग को देख के क्या दिल चाहेगा कि भाई ये जो चांदी के वरक में छुपा हुआ माल है ना ये ले आओ, और वो जो मेले कुचैले दस्तरखान वाली पैकिंग है उसको वापस ले जाओ। देखो बच्चे किस चीज से मुतासर होते हैं, बच्चे पैकिंग से। ये जो आजकल बच्चों के लिए टॉफियां और छालियां और ये उल्टी सीधी चीजें आ रही हैं, अंदर जो मर्जी गोबर भरा हुआ हो, ऊपर कैसी खूबसूरत चमक पट्टी होती है कि नहीं होती खूबसूरत, बच्चा देख के कहता है अब्बू ये चाहिए मुझे। चीजों के नाम भी ऐसे रखे हुए हैं जो नाम बच्चों को पसंद आए, ख्वाब वो चीज जैसी मर्जी हो। मैं दुकान पे खड़ा हुआ, मेरा ही बच्चा मुझे कहता है अब्बू टेढ़े मेढ़े चाहिए। मैंने कहा ये क्या कह रहा है, मुझे ही कह रहा है कि अब्बू क्या चाहिए टेढ़े मेढ़े दे दें। मैंने कहा भाई ये टेढ़े मेढ़े सीधे साधे क्यों नहीं ले लेते भाई, है भाई। तो मैंने दुकानदार से पूछा ये क्या मांग रहा है भाई टेढ़े मेढ़े। उसने कहा पापड़ आते हैं आजकल, उन पापड़ का नाम क्या है टेढ़े मेढ़े। तो बच्चों के लिए नाम ऐसा रखा है क्योंकि ये बच्चों को ऐसी चीजों से दिलचस्पी होती। अब कोई नाम रख देता सीधे साधे बच्चों को मजा नहीं आता। तो नाम में अट्रैक्शन, पैकिंग में, पैकिंग को ऐसा खूबसूरत बनाया जाए, इससे बड़ा फर्क पड़ता है। आजकल जो तिजारत की जा रही है ना उसमें चीज मैयारी हो या ना हो पैकिंग पे बहुत खर्चा होता है, किस पैकिंग में आपने पेश करना है लोगों के सामने। तो बेवकूफ लोग इस चीज से धोखा खाते हैं, अहले अकल इन चीजों से धोखा नहीं खाते। एक साहब शहद का काम करते थे, खालिस शहद था उनके पास, उनसे हमारे एक दोस्त ने कहा कि उनसे शहद मंगवाया, उन्होंने कहा कि मेरे पास सादा सी प्लास्टिक की बोतलें हैं, जबकि जो बड़ी बड़ी कंपनियां जो शहद फरोख करती हैं वो बहुत खूबसूरत पैकिंग में। तो इन्होंने उनसे कहा कि अगर ये खालिस शहद है ना तो 5 रुपए वाले शॉपर में डाल के ले आओ, मुझे कबूल है, और अगर खालिस नहीं है तो मुझे वो पैकिंग की जरूरत नहीं है। मैं वहां मौजूद था तो मुझे उस वक्त ये इबरत हासिल हुई कि देखो अकलमंद आदमी पैकिंग पे नहीं मरता। अकलमंद कहता है कि उसके अंदर जो मटेरियल है, जो चीज मुझे खरीदनी है वो सही होनी चाहिए, بیوقوف کس پہ مرتا ہے؟ وہ ظاہری چمک دمک کو دیکھ کے متاثر ہوتا ہے. اکثر میں بیان میں ایک واقعہ بتاتا ہوں. مجھے زیتون کا تیل چاہیے تھا تو میں نے کسی دکان والے سے رابطہ کیا, وہ اپنا جاننے والا تھا. تو بعض لوگ جو جاننے والے ہوتے ہیں وہ حقیقت حال کو واضح کر دیتے ہیں. میں نے کہا بالکل ایک نمبر زیتون کا تیل چاہیے. تو انہوں نے کہا کہ یہ تیل ہے زیتون کا لو کوالٹی کا, گھٹیا کوالٹی کا مگر مہنگا ہے. یہ ایک نمبر تیل ہے مگر سستا ہے. میں نے کہا یہ مہنگا کیوں؟ انہوں نے کہا اس کی پیکنگ دیکھو آپ, ایسی ٹیڑی میڑی بوتل, میں سیدھی لکیروں کو کیا داد دوں, جو خط دل ربا ہے وہ خمدار ہے. ہمارے استاذ ہمیں جب خوش خطی سکھاتے تھے تو کہتے تھے بالکل سیدھا سیدھا کر کے لکھو نا, الف بالکل سیدھا ہونا چاہیے اور با بالکل سیدھی ہونی چاہیے, نون کی جو گولائی ہے وہ بالکل گول ہونی چاہیے. تو ہم لوگ بڑے پریشان ہو جاتے تھے بالکل ہر چیز سیدھی سیدھی. تو ہمارے ایک ساتھی نے شعر لکھا استاذ سے ویسی دل لگی کے لیے مزاح کے لیے, میں سیدھی لکیروں کو کیا داد دوں, جو خط دل ربا ہے وہ خمدار ہے. خم کا مطلب تھوڑا سا اس میں گھماؤ ہونا چاہیے, الف تھوڑا سا ٹیڑھا میڑھا ہونا چاہیے اور اسی طرح با کو تھوڑا سا گھما ہوا ہونا چاہیے. تو دل ربا خط کیسا ہوتا ہے؟ تھوڑا سا بولو بھائی, ایک اے بی سی ڈی وہ ہوتی ہے, یوں کیا یوں کیا یوں کر کے یہ بنا دیا, اور ایک ہوتا ہے تھوڑا سا گھما کے آپ لکھیں. میں سیدھی لکیروں کو کیا داد دوں, جو خط دل ربا ہے وہ خمدار ہے. تو یہ پیکنگ والے بھی کیا کرتے ہیں, تو وہ جو زیتون کی دو نمبر تیل تھا اس کی جو بوتل تھی وہ بوتل بڑی دل ربا تھی, خمدار بوتل. شعر و شاعری یاد آ رہی ہے ایک شعر سے. تو وہ جو خمدار قسم کی بوتل تھی نا, اس نے کہا یہ تاریخ روڈ میں بکتی ہے. یہ کہاں بکتی ہے؟ تاریخ روڈ میں. انہوں نے کہا یہ تاریخ روڈ میں نہیں بکے گی, جو دوسری ہے, جو تیل اچھا ہے مگر بوتل اچھی نہیں ہے. تاریخ روڈ والے اس بوتل کو دیکھ کے یہ زیتون کا تیل خریدیں گے. خدا جب حسن دیتا ہے نزاکت آ ہی جاتی ہے, قدم گن گن کے رکھتے ہیں کمر بل کھا ہی جاتی ہے. تو وہ جو بل کھاتی ہوئی بوتل بنائی انہوں نے ایسے یوں یوں گول گول کر کے, تو اس پہ ہی وہ کیا ہو رہے ہیں, تارک روڈ کے لوگ اس بوتل پہ عاشق ہو رہے ہیں. یہ ہے ظاہری اس پہ مرنا, ظاہری پیکنگ پہ مرنا. تو اللہ تعالی نے اس دنیا میں جو چیزیں رکھی ہیں ان کو دیکھنے میں بڑا زبردست بنایا, خوبصورت دیکھنے میں, گاڑیاں بنگلے دل لبھانے والی چیزیں ساری ہے. لیکن عقل مند آدمی, عقل مند وہ کیا کہتا ہے, اس کی میں اکثر مثال دیتا ہوں, ابھی ایک مثال سے سمجھیں. دیکھو آپ کے پاس چمن کے بارڈر سے ایک لینڈ کروزر آئی, چمن میں پتہ ہے آپ کو کون سی گاڑیاں چلتی ہیں جو افغانستان سے بارڈر لگتا ہے نا, لینڈ کروزر آئی یہاں پہ, بڑی خوبصورت گاڑی ہے, اپنے بکنے کے لیے مارکیٹ میں آ گئی. اصل اوریجنل قیمت کراچی سے کے شو روم سے اگر آپ خریدتے تو 50 لاکھ تھی, لیکن وہ آپ کو کہہ رہا ہے کہ 10 لاکھ کی میں آپ کو فروخت کر دوں گا. فوراً یہ پیشکش آپ کو مجبور کرے گی نا کہ جو 50 لاکھ کی چیز ہے وہ کتنے کی مل رہی ہے؟ بولو بھائی 10 لاکھ. آپ بار بار اس کو چیک کرتے ہیں کہیں کوئی فالٹ تو نہیں ہے ٹیکنیکل قسم کا, ورنہ 50 کی چیز جیسے قربانی کا بکرا خریدتے ہیں, دیکھنے میں تو لگ رہا ہے کہ بھئی یہ 50,000 کا ہو مگر بعض دفعہ وہ 5,000 کا پکڑا رہا ہوتا ہے, تو اس کی دمبی کھینچ کے دیکھتے ہیں کہیں الفی سے تو نہیں جوڑی ہوئی, ٹانگیں یوں یوں کرتے ہیں کہ اسی کی ہیں, ایسے تو نہیں کسی اور بکرے سے ادھار لے کے لگائی ہوئی ہوں. ہر لحاظ سے اس کو چیک کرتے ہیں, دانت دیکھتے ہیں کہ اسی کے ہیں. تو ایسے ہی وہ 50 لاکھ کی لینڈ کروزر تھی, آپ کو 5 لاکھ میں دے رہا ہے یا 10 لاکھ میں دے رہا ہے. آپ نے ہر طرح سے اس کو چیک کیا, انجن تک دکھوا دیا, کلچ پلیٹیں چیک کر لیں, ایکسلریٹر چیک کر لیا, دروازے چیک کر لیے, ہر لحاظ سے دیکھا بھائی کوئی فالٹ نہیں ہے. ابھی سودا ہونے ہی والا تھا, آپ نے کہا کہ بھائی گاڑی کی بک تو دے دو, نمبر پلیٹ دکھاؤ اوریجنل ہے یہ کیا ہے. کہتا ہے بس ایک فالٹ ہے اس میں. وہ کیا ہے کہ اس کی بک, بولو بھائی نہیں, स्मगलिंग की चीज है। अब आप कहोगे भाई देखने में बड़ी खूबसूरत, मगर 5 लाख की आप 5,000 में भी नहीं लूंगा, क्योंकि ये गाड़ी वही चला सकता है जो या तो खुद पुलिस में हो या खुद हसन स्क्वायर पे रजिस्ट्रेशन के लिए खुद बैठता हो। वो ऐसे लोग तो इस गाड़ी को अफोर्ड कर सकते हैं। मेरे जैसा आदमी जिसके किसी से ताल्लुकात नहीं है, मैं इसको गली में भी खड़ा करूंगा ना, मुखबरी हो जाएगी, गाड़ी समेत मुझे भी उठा के ले जाएंगे और 50 लाख छुड़वाने में लग जाएंगे, मुझे छुड़वाने में, गाड़ी तो एक तरफ गई। तो देखो देखने में कितनी जबरदस्त है, मगर एक टेक्निकल फॉल्ट क्या है उसमें कि किसी भी वक्त रोड चलते हुए आपसे वो गाड़ी रोक के छीनी जा सकती है, पायदारी नहीं है आपके साथ, उसका मौत तक का साथ नहीं है। भाई क्यों समझ में नहीं आ रही बात? मार्केट में सेल करने जाओगे कोई लेगा ही नहीं, अखबार में इश्तिहार दोगे पुलिस पहले पहुंचेगी और खरीदार बाद में पहुंचेंगे। तो आप कहोगे ये मेरे लिए कम से कम सूटेबल नहीं है, फला साहब कस्टम में ऑफिसर हैं, उनको दो जाके, वो चला सकते हैं, ये डीएसपी के काम आ सकती है, एसएचओ साहब के काम आ सकती है, किसी ऑफिसर के काम आ सकती है, वजीर आजम चला सकते हैं, सदर साहब चला सकते हैं, मैं नहीं चला सकता भाई। तो याद रखो, इसी तरह एक और मिसाल देता हूं, आप आजकल मोबाइल में ओरिजिनल भी आ रहे हैं, चाइना के भी आ रहे हैं, आपको बिल्कुल सैमसंग का बेहतरीन मोबाइल चाहिए था, आप गए, जो 50,000 वाला मोबाइल है वो 10 में मिल रहा है आपको, लेकिन जब आपने घुमा फिरा के देखा तो कहीं आपको नजर आ गया लिखा हुआ मेड इन चाइना। देखने में तो बिल्कुल वैसा ही होता है ना जैसे जापान का है, मगर जैसे ही मेड इन चाइना होगा आप कहोगे 10 में नहीं लूंगा, 2,000 में देते हो तो ठीक है। तो याद रखो, ये दुनिया की जो जेबो जीनत है, जो चमक धमक है, समझ में आ रही है बात, गाड़ियां हैं, बंगले हैं और दौलत की रेल पेल है, ये तमाम की तमाम चीजें बहुत अच्छी हैं, मगर इनकी रजिस्ट्रेशन नहीं होती, रोड चलते हुए कभी भी आपसे छीन ली जाएंगी। आप 1,000 गज के बंगले के मालिक हैं, रोड पे जा रहे हैं, किसी गाड़ी ने आके आपको टक्कर मार दी, पूरा बंगला आपका, बोलो भाई गया कि नहीं गया? वो कागजात जो रखे हुए थे धरे के धरे वहीं पड़े जाएंगे। आप कह सकते हैं मुझे कोई क्यों टक्कर मारेगा, आप कह सकते हैं मौली साहब हमें जिंदा रहने दो, हमें क्यों किसी से टक्कर लगवा रहे हो, क्यों मारेगा कोई रोड चलते हुए टक्कर? याद रखो, जितने लोग टक्कर से मरे हैं ना, इनके भी यही नजरिए थे कि हमें कोई क्यों टक्कर मारेगा। मारने वाला जब मारने पर आता है तो किसी से मशवरा नहीं लेता। बाज दफा इंसान अपनी गलती से मरता है, बाज दफा दूसरे की गलती से मरता है। आजकल तो इंटरनेट पे जहां बेहूदगी है वहां इबरत के लिए भी बहुत कुछ है, अल्लाह ने सारी चीजें जमा कर दी हैं कि जाओ या तो जहन्नम में जाओ या इबरत के लिए जन्नत का रास्ते इख्तियार करो। आप इंटरनेट पे जो एक्सीडेंट वाली अमवात हैं वो देखें तो पता चलेगा कि अच्छा भला आदमी गाड़ी चलाता हुआ जा रहा है बिल्कुल कानून के मुताबिक, दूसरे को अल्लाह ने उसके दिमाग को पलट दिया, वो रॉन्ग साइड से आके मारेगा और चीथड़े उड़ा देगा। मौत जब आती है इंसान की तो किसी से मशवरा नहीं लेती। हादसाती अमवात हैं, खुद इंसान के जिस्म में दर्जनों किस्म की बीमारियां हैं। मैं ऐसे लोगों को जानता हूं, दिल के मरीज थे, दूसरा सेहतमंद उन्हें मशवरा दे रहा है ये खाएं ये ना खाएं, इससे आपकी सेहत दुरुस्त रहेगी। मशवरा देने वाला इसलिए दे रहा है कि वो इस बीमारी में मुब्तला नहीं है, मगर खुदा की कसम अपनी आंखों से देखा है, मशवरा देने वाला उसी दिल की बीमारी में मर गया और जिसको मशवरा दे रहा है वो 20 साल से जिंदा। समझ में नहीं आ रही बात? मशवरा दे रहा है कि आप दिल के मरीज हैं, आप ये खाएं ये ना खाएं, ये परहेज करें। ये मशवरे क्यों दे रहे हैं? इसलिए कि मैं तो सेहतमंद हूं ना भाई, सेहतमंदी किसी को मशवरा देता हुआ अच्छा लगता है ना। एक आदमी खुद बहुत ज्यादा खांस रहा है और आपको खांसी के नुस्खे बता रहा है कि जो शांदे में ये डाल के पी, वो कहे भाई खुद क्यों नहीं पी लेता, लेकिन मशवरा देने वाला मर गया। हमारे वालिद साहब ने एक वाकया सुनाया कि नेवी में मेरे वाले साहब नेवी में थे, तो नेवी में उन्होंने एक वाकया बताया कि नेवी में जो हार्ट स्पेशलिस्ट था, और ऐसा स्पेशलिस्ट जो हार्ट स्पेशलिस्ट डॉक्टर होते हैं ना, उनको उनका टीचर था वो। समझ में आ रही बात? अब इंग्लिश में इसके लिए पता नहीं कौन सी फॉर्म इस्तेमाल होगी, गुड बेटर बेस्ट। तो यू समझें कि जो स्पेशलिस्ट को स्पेशलिस्ट बना रहा हो कितना माहिर होगा। तो वो डायग्राम बना के व्हाइट बोर्ड पे समझा रहा था, डॉक्टरों को पढ़ा रहा है, वो डॉक्टरों को पढ़ा रहा है कि ये दिल का ऐसे अटैक होता है, इस तरह वॉल्व बंद होता है और ये होता है और ये परहेज है, इन चीजों की अगर एहतियात की जाए तो अटैक नहीं होता, ये बातें हो रही हैं, और उसको हार्ट अटैक हुआ और उसका इंतकाल हो गया। समझ में नहीं आ रही बात भाई? तो कहां तक बचेगा, कहां तक भागेगा? एहतियाती तदाबीर इख्तियार करना फर्ज है, इसमें कोई शुबा नहीं है, लेकिन आज तक कभी कोई एहतियाती तदाबीर से मौत से बच गया हो, इसमें भी कोई शुबा नहीं है। शरीयत ने दोनों चीजों का हुक्म दिया कि जिंदगी बचाने की कोशिश भी करो, मगर ये यकीन भी रखोगे कि बचेगी नहीं। समझ में नहीं आ रही बात? अजीब बात है ना कि बचाने की कोशिश भी करो मगर बचेगी नहीं। तो अब सवाल पैदा होता है, जब बचेगी नहीं तो बचाने की कोशिश क्यों करो? इसलिए कि खुदकुशी इस्लाम में हराम है। जब अल्लाह मारना चाहे उसी वक्त मर जाना, खुद अपने आप को मारने की कोशिश मत करो। इसलिए अपने आप को बचाने की कोशिश की जाती है कि भाई मौत किस पे छोड़ दी जाए? अल्लाह पे। लेकिन उसने बता दिया जब मारने का इरादा करूंगा तो तुम्हारी ये सारी दवाएं और सारी एहतियातें और सारी सेहतें एक तरफ धरी की धरी रह जाएंगी। सुलेमान अलैहिस्सलाम का मशहूर वाकया है कि एक मरतबा सुलेमान अलैहिस्सलाम बैठे हुए थे, एक शख्स बैठा हुआ, तो एक फरिश्ता, मौत का फरिश्ता आया। ये जो मौत के फरिश्ते को लोग कहते हैं ना इज़राइल, ये किसी हदीस से साबित नहीं है। मौत के फरिश्ते को मलकुल मौत कहना चाहिए, मलकुल मौत, मौत का फरिश्ता। तो मौत का फरिश्ता आया और हजरत सुलेमान अलैहिस्सलाम के दरबार में एक आदमी को घूर घूर के देखने लगा। समझ में आ रही बात? देखो बाजार में चलते फिरते हमें कोई घूर के देखने लगे तो समझ लो कि हमने इसके पैसे खाए हुए, और तो कोई वजह नहीं होगी। वरना मोहब्बत से तो आजकल कोई घूर से घूर के देखता नहीं है। अगर देखता होता तो सबसे पहले अपने वालिदैन को देखता ना, उनको लोग इज्जत नहीं दे रहे तो और किसी को किसको देंगे। इसलिए जब भी कोई घूर के देखता है लोग कांपने लगते हैं कि कुछ चक्कर है, ये पैसे मांगेगा। तो वो आदमी जो है ना परेशान हो गया कि ये बंदा मुझे इतने घूर घूर के देख क्यों रहा है। मलकुल मौत इंसानी शक्ल में आया था। तो जब मौत का फरिश्ता चला गया, उस शख्स ने हजरत सुलेमान अलैहिस्सलाम से पूछा कि ये आदमी मुझे इतना घूर के क्यों देख रहा था। हजरत सुलेमान अलैहिस्सलाम ने कहा यह मौत का फरिश्ता था, ये मौत का फरिश्ता था, इंसानी शक्ल में आया था। तो अब अंदाजा लगाओ, जब कर्ज मांगने वाला घूर के देखे तो यह हालत होती है, तो मौत का फरिश्ता जब किसी को घूर के देखे तो क्या होगा? तो इस आदमी ने कहा कि सुलेमान अलैहिस्सलाम आप अल्लाह के पैगंबर हैं, अल्लाह ने हवाओं को आपके ताबे बना दिया है, मुझे यहां से उठा के हिंदुस्तान पहुंचा दी। ये जो हिंद है ना, हिंद ये बड़ी पुरानी सरजमीन है, हिंदुस्तान की जो सरजमीन है बहुत पुरानी है इसकी तारीख। तो सुलेमान अलैहिस्सलाम ने हवा को हुक्म दिया कि इसको उठा के कहां पहुंचा दो? हिंदुस्तान। हिंदुस्तान पहुंच गया। कुछ वक्त के बाद इत्तला आई कि उस आदमी का इंतकाल हो गया है। तो हजरत सुलेमान अलैहिस्सलाम ने मौत के फरिश्ते से पूछा कि भाई तू इसको इतना घूर के क्यों देख रहा था? मौत के फरिश्ते ने कहा कि अल्लाह ताला ने मुझे इतने बज के इतने मिनट पे, ये मैं अपने अल्फाज में ताबीर कर रहा हूं, इतने बज के इतने मिनट पे हुक्म दिया था कि हिंदुस्तान में फला मकाम पे फला आदमी है फला सूरत का, इसकी रूह कब्ज करनी है। तो मैं हैरान था, मुझे इतने बजे वहां पहुंचना है इसकी रूह कब्ज करने के लिए, तो ये यहां बैठा हुआ है। ये तो तेज रफ्तार घोड़े पर भी अगर बैठ कर जाएगा तो उस मकाम पे नहीं पहुंच सकता, लेकिन जब मैं गया तो बंदा वहां मौजूद था। तो हजरत सुलेमान अलैहिस्सलाम ने फरमाया कि ये मैंने ही हवा के जरिए, ये खुद गया है मशवरा कि मुझे वहां पहुंचा दो। अईनमा तकूनू युद्रिकुमुल मौत فرمایا جہاں بھی چلے جاؤ موت خود وہاں پہنچے گی. وَلَوْ كُنْتُمْ فِي بُرُوجٍ مُشَيَّدًا, مضبوط قلوں کے اندر بند کیوں نہ ہو جاؤ, موت وہاں خود بخود پہنچے گی. موت ہر چیز سے گزر جاتی ہے, مضبوط دیواروں سے بھی آر پار ہو جاتی ہے وہ. تو بچنے کی تیاری کرنا تو فرض ہے, مگر یہ ایمان رکھنا بھی فرض ہے کہ بچیں گے نہیں, بچیں گے, اور بچیں گے نہیں کا مطلب کیا ہے؟ مر جائیں گے. سمجھ میں آ رہی ہے بات؟ بچیں گے نہیں کا مطلب کیا ہے؟ مر جائیں گے. تو میرے بھائی جب مرنا ہی ہے اور یہ پتا ہے کہ بچنا نہیں ہے, تو موت سے دوستی کیوں نہ کر لی جائے جو اہل اللہ کو ہوا کرتی تھی, جو اللہ کی راہ میں جہاد کرنے والوں کو ہوتی ہے. کتنے لوگ جو اللہ کی راہ میں جہاد کرتے ہیں وہ شہادت کی دعائیں مانگتے ہیں. حضرت خالد ابن ولید رضی اللہ تعالی عنہ نے ساری زندگی اللہ کی راہ میں جہاد کیا, اور موت کے وقت بیمار تھے, بستر پہ رونے لگے. موت کے وقت رونے والوں کی دو قسمیں ہوتی ہیں, ایک وہ جو غم سے روتے ہیں اور ایک وہ جو خوشی سے روتے ہیں. پھر غم سے رونے والوں کی بھی دو قسمیں ہیں, ایک وہ جنہیں دنیا چھوٹنے کا غم ہوتا ہے, اور ایک وہ جنہیں یہ غم ہوتا ہے کہ اس سے زیادہ اچھی موت مر سکتے تھے مگر کم درجے کی موت مر رہے ہیں, اس سے بھی زیادہ اچھی مر سکتے تھے. یہ سب سے اعلیٰ درجہ ہے. موت کی خوشی میں رونا یہ بھی اعلیٰ درجہ ہے, لیکن موت کے غم میں اس لیے کہ اس سے بھی زیادہ اچھی موت ہو سکتی تھی, اب یہ زندگی دوبارہ نہیں ملے گی. تو خالد ابن ولید رضی اللہ تعالیٰ عنہ موت کے غم میں رو رہے ہیں, مگر یہ غم دنیا چھوٹنے کا نہیں ہے. لوگوں نے پوچھا آپ کیوں رو رہے ہیں, آپ کے تو اتنے کارنامے ہیں, اسلام میں خدمتیں. فرمایا کہ میں نے میدان جہاد میں ہمیشہ کوشش کی ہے کہ اس جگہ جاؤں جہاں شہادت یقینی ہے, گھمسان کی جنگوں میں گھساؤں شہادت کے حصول کے لیے. اتنی کوشش کے باوجود آج میری موت بستر پہ واقع ہو رہی ہے. علماء نے بیان کیا کہ حضرت خالد ابن ولید کو اس کا افسوس تو تھا, مگر اس کی وجہ رسول اللہ صلی اللہ علیہ وسلم کی حدیث میں پہلے ملتی ہے, وہ یہ کہ آپ صلی اللہ علیہ وسلم نے خالد ابن ولید کے بارے میں فرمایا سیف من سیوف اللہ, اللہ کی تلواروں میں سے ایک تلوار ہیں. مشہور واقعہ ہے نا غزوہ موتا کا. غزوہ موتا میں رومیوں نے 300,000 کا لشکر لے کے چڑھائی کی ہے, آپ صلی اللہ علیہ وسلم کے پاس افراد بہت تھوڑے تھے, ان سے دفاع کے لیے نبی صلی اللہ علیہ وسلم نے چند ہزار صحابہ کو بھیجائے, عبیدہ ابن جراح رضی اللہ تعالی عنہ, حضرت جعفر طیار رضی اللہ تعالی عنہ, اور آپ صلی اللہ علیہ وسلم کے منہ بولے بیٹے زید ابن حارثہ. تین محبوب ترین شخصیتوں کو بھیجا. یہی ہمارے نبی کے سچے نبی ہونے کی دلیل ہے کہ جس مشن کو لے کے نبی چلے ہیں اس مشن پہ سب سے پہلا خون نبی نے بہایا اور سب سے پہلا پسینہ نبی نے بہایا. آج دوسروں کو تو مشورے دیے جاتے ہیں, مگر مشورہ دینے والا, سمجھ رہے ہیں بات, وہ تیار نہیں ہوتا کسی قربانی کے لیے. سیاسی لوگوں کو دیکھیں آپ, ملک سے غربت کا خاتمہ اور کرپشن کا خاتمہ, سب سے بڑے کرپٹ خود ہی ہوں گے, سب سے بڑے کرپٹ خود. جب سے صدارت وزارت یا کوئی عہدہ ہاتھ میں آیا ہوتا ہے اسی وقت سے دن دگنی رات چوگنی ترقی شروع ہو جاتی ہے, لیکن ان سے بڑے بیوقوف ہم ہیں جو بار بار کے تجربوں کے باوجود پھر انہی کو سیلیکٹ کرتے ہیں کہ یہ ہمارے خیر خواہیں. سمجھ میں آ رہی ہے بات؟ ٹھیک ہے پھر چلتے رہو بھائی, اسی طرح سے چلتے رہو. بجلی جو غائب کر رہا ہے اگلے سال وہی آئے گا تاکہ اس سے بھی زیادہ لوڈ شیڈنگ ہو جائے, تو وہی چہرے یہ والے, پھر اب کی دفعہ یہ والے, اب یہ ہٹا کے اب یہ والے, وہی پہلے تم لوٹو پھر تم لوٹو, اب انہوں نے لوٹ لیا اب تم لوٹو, یہی چل رہا ہے حساب کتاب. تو میں یہ عرض کر رہا تھا کہ کیا بات تھی, ہاں رسول اللہ صلی اللہ علیہ وسلم نے سب سے پہلے خود قربانی دی ہے. جعفر طیار رضی اللہ تعالی عنہ آپ کے سگے چچا کے بیٹے, ہجرت کرنے والے, حبشہ کی طرف بھی ہجرت کی, نجاشی کے سامنے پرزور تقریر کرنے والے, خالص قریشی ہاشمی, ان کو عالم دیا, اور اپنے منہ بولے بیٹے جن کو حب رسول اللہ, نبی کے سب سے محبوب کہا جاتا تھا, ان کو عالم دیا. یہ شہید ہو جائیں تو یہ قیادت کریں گے, یہی شہید ہو جائیں تو عبیدہ ابن جرہ قیادت کریں گے. اس میں اس طرف اشارہ تھا کہ تینوں شہید ہو سکتے ہیں. علماء کرام نے محمد صلی اللہ علیہ وسلم کی اس طرز عمل کو آپ کے نبوت کے دلائل میں شمار کیا ہے کہ یہ طرز کے اگر یہ شہید ہو جائیں تو عالم ان کو دے دینا, یہ اس میں اشارہ تھا کہ یہ شہید ہو جائیں گے. تینوں امیر شہید ہو گئے, تینوں امیر. آپ صلی اللہ علیہ وسلم کو اطلاع ملی وحی کے ذریعے, جب شہید ہوتے تو آپ صلی اللہ علیہ وسلم بتاتے اخذ الرأی, جھنڈا فلاں نے ہاتھ میں لے لیا, اور آپ صلی اللہ علیہ وسلم کو جب اطلاع آتی وحی کے ذریعے, ادھر آپ صلی اللہ علیہ وسلم کی آنکھوں سے آنسو جاری ہوتے. اس سے پتہ چلتا ہے کہ شہادت کی اطلاع سن کے مٹھائیاں تقسیم کرنا یہ خلاف سنت ہے. شہادت شہید کے حق میں تو نعمت ہے جنت کی, آپ کے حق میں نعمت نہیں ہے کیونکہ آپ کا محبوب آپ سے بچھڑ گیا ہے. سمجھ میں نہیں آ رہی بات, جس سے محبت ہوتی ہے انسان اس سے بچھڑنا گوارا نہیں کرتا. سمجھ میں نہیں آ رہی بات. میرا خیال ہے آپ کا بیٹا امریکہ جا رہا ہے, اس کے تو دن بدل گئے, مگر آپ کو تو افسوس ہوگا نا کہ مجھ سے الگ ہو رہا ہے. بیٹی گھر سے رخصت ہوتی ہے, ماں باپ تو روتے ہیں نا, بہرحال اگرچہ اس کے مستقبل کے لیے رخصت کرتے ہیں مگر آپ سے تو جدا ہو رہی ہے وہ. تو اس لیے محمد صلی اللہ علیہ وسلم اپنے محبوب ساتھیوں کی جدائی پہ آپ کی آنکھوں سے آنسو جاری ہوتے تھے. اس کے بعد آپ صلی اللہ علیہ وسلم نے فرمایا اخذ الرأی السیف من سیوف اللہ, یہ جھنڈا اللہ کی تلواروں میں سے کسی تلوار نے اپنے ہاتھ میں لے لیا ہے, اور وہ تلوار کون؟ خالد ابن ولید رضی اللہ تعالیٰ عنہ. خالد ابن ولید رضی اللہ تعالیٰ عنہ نے جب رومیوں سے لڑائی کی ہے, رومی یہ جو آج گورے ہیں نا, برطانیہ اور امریکہ, ان کے باپ دادا کو رومی کہا جاتا تھا, مسلمانوں کی صدیوں سے ان سے لڑائی ہوتی رہی ہے, صدیوں سے, صلاح الدین ایوبی سے بھی اور اس سے پہلے بھی, مگر یہ بھی ختم نہیں ہو کے دے رہے ہیں اور نہ مسلمان ختم ہو کے دے رہے ہیں. تو اس کا مطلب ہے کچھ خاصیتیں ہم میں ایسی ہیں جو ہمیں ختم نہیں کر سکتے, اور کچھ خاصیتیں ان میں ایسی ہیں کہ ہم انہیں ختم نہیں کر سکے. ان میں کیا خاصیت ہے وہ بھی آپ کو بتا دیتا ہوں, اگرچہ موضوع نہیں ہے لیکن بات آئی ہے, اور ہم میں کیا خاصیت ہے جس کی وجہ سے ہم ختم نہیں ہو رہے یہ بھی بتا دیتا ہوں. ان کی خاصیت یہ ہے کہ صحابہ کرام کی جب رومیوں سے لڑائی ہوتی تھی تو بعض قومیں سو ایسی تھیں جن کو صفائے ہستی سے مٹا دیا گیا, اہل فارس ان کی حکومتیں ہمیشہ کے لیے ختم ہو گئیں آتش پرستوں کی, مگر یہ جو گورے ہیں نا گورے, ان پہ فتوحات تو ہوئی ہیں مسلمانوں کو, مگر ان کی ریاستوں کا ایسے خاتمہ نہیں ہوا جیسے دوسروں کی ریاستوں کا خاتمہ ہوا ہے. تو ایک صحابی تھے, وہ پریشان تھے کہ یہ کیا بات ہے کہ ان کو شکست ہوتی ہے, ایک دفعہ ان کو شکست ہو پھر اگلی دفعہ ان کو فتح ہوتی ہے, بالکل جڑ سے ختم کیوں نہیں ہو رہے. تو کسی نے کہا کہ یہ ختم نہیں ہو سکتے اس لیے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا تقوم الساعۃ والروم اکثر الناس, قیامت قائم ہوگی, رومی اس وقت بھی دنیا میں زیادہ ہوں گے, قیامت تک یہ قوم رہے گی. تو وہ کہتے ہیں کہ میں نے کہا کہ پھر ان کے اندر کوئی خاصیت ہوگی جس کی وجہ سے یہ مکمل شکست نہیں ہو رہی ان کو. تو وہ جاسوس بن کے ان کے اندر گئے کہ دیکھیں ان میں کیا کوالٹی ہے, کیا بات ہے جس کی وجہ سے شکست تو ہوتی ہے مگر ایسے ختم نہیں ہوتے. تو انہوں نے جب جاسوس بن کے ان کی جاسوسی کی تو جو رپورٹ مرتب ہوتی ہے نا, وہ یہ کہ ان لوگوں میں خاصیت یہ ہے کہ جب ان کو شکست ہوتی ہے تو اگلی لڑائی سے پہلے اس شکست کے اسباب پہ غور کرتے ہیں کہ شکست ہوئی کیوں ہے، اور جب تک اس سبب کا علاج نہ کر لیں، اس سبب کو زائل نہ کر لیں، دوبارہ جنگ بولو بھائی نہیں کرتے. کسی بھی چیز میں جب ایک دفعہ ناکام ہوتے ہیں تو ان کی شورا بیٹھ کر جب تک اس ناکامی کا جو پوائنٹ ہے اس کو ہائی لائٹ نہیں کر دیتے، دوبارہ لڑائی نہیں کرتے اور دوبارہ وہ کام نہیں کرتے اور پھر اس غلطی کو دوبارہ دہراتے، بولو بھائی نہیں ہے. اور ہم وہی غلطی بار بار، سمجھ میں نہیں آئی بات، وہی غلطی بار بار کرتے ہیں. گھروں میں بھی وہی معمولات ہیں، مسجدوں میں بھی، مدرسوں میں بھی، دفتروں میں بھی، اور ملکوں کی بھی یہی پالیسی ہے. بار بار دیکھ لیا کہ امریکہ سے دوستی کرنے سے نقصان کس کا ہوتا ہے، بولو بھائی. کبھی پاکستان نے آج تک ترقی کی امریکہ سے دوستی کرنے پر؟ ایک فوج کے افسر نے مجھے بتایا، نیوی کا لیفٹ کمانڈر تھا، ہمارے ٹیچر تھے، میں پہلے تھوڑا بہت شدود رہی ہے، مجھے بھی کچھ ڈاک یارڈ وغیرہ میں تھوڑا سا رہا ہوں، تو نیوی کے افسران وغیرہ سے لیکچر لیتے تھے. اس نے کہا کہ جب 1971 کی جنگ تھی تو امریکہ نے پاکستان کو بہت زیادہ دھمکیاں دی تھی کہ ہمارا بحری بیڑا آ رہا ہے تمہاری مدد کرنے کے لیے. سمجھ رہے ہیں بات کو؟ یہ لیفٹنٹ کمانڈر کی بات ہے جو آپ کو بتا رہا ہوں، آن ڈیوٹی لیفٹنٹ کمانڈر وردی پہن کے یہ بات کر رہا ہے. امریکہ نے کہا کہ آپ جنگ جاری رکھیں، ان قریب بحری بیڑا پہنچ رہا ہے. جنگ ہوتی رہی مگر بولو بھائی کچھ بھی نہیں آیا. پھر انہوں نے اتنی موٹی گالی نکالی، میں تو وہ تصور بھی نہیں کر سکتا مسجد میں اس گالی کا، کس کے لیے؟ امریکہ کے لیے، کہ عین وقت پہ کیا کیا اس نے، مروا دیا. ٹھیک ہے چلو ایک دفعہ مروا دیا، ایک دفعہ مروا دیا، آئندہ کے لیے آپ اس پہ اعتماد کرنا، بولو بھائی چھوڑ. لیکن پھر بھی نہیں، پھر بھی جب پاکستان بنا ہے تو آئی ایم ایف والوں نے سب سے زیادہ کوشش کی ہے کہ یہ ملک اتنا خوشحال ہے کہ انہیں قرضے کی ضرورت پڑے گی نہیں، یہاں سب کچھ ہے اور یہ اتنی مضبوط طاقت بن کے ابھرے گی یہ ملک مستقبل میں کہ ہمیں ہماری آنکھوں میں آنکھیں ڈال کے بات کریں گے. لہذا اس ملک کا بیڑا غرق کرنا ہے تو ان کے حکمرانوں کو سمجھاؤ کہ قرضہ لیے بغیر کوئی ملک ترقی نہیں کر سکتا، اور ان کے نصاب میں جو اکنامکس پڑھائی جائے گی اس اکنامکس میں یہ بات شامل کرو کہ کسی بھی ملک کو ترقی کے لیے قرضہ لینا ضروری ہے. جب اکنامکس کے ماہرین، جو معیشت کے ماہرین ہیں، وہ پڑھیں گے یہی، ان کے دماغ میں یہی خناس بھر جائے گا، تو جب وہ بیوروکریٹس بنیں گے اور وہ حکومتی عہدوں پہ جائیں گے تو ان کے دماغ میں یہ بات ہوگی کہ قرضہ لیے بغیر ترقی کرنا ممکن ہے ہی نہیں. تو لالچ دے دے کے تعلیم کا نصاب میں یہ چیزیں گسڑ گسڑ کے اب پاکستان کو اتنا مقروض بنا دیا کہ اب پاکستان سر اٹھانے کے قابل، بولو بھائی، کہیں گے اب قرضے چکانے کے لیے گیس بھی مہنگی کرو، بجلی بھی مہنگی کرو، یہ بھی کرو، وہ بھی کرو. یہ تو پھر بھی ہم مسلمان ہیں، تھوڑا بہت سر اٹھا کے چل لیتے ہیں، ورنہ سر اٹھانے کے قابل ہمارے حکمرانوں نے ہمیں چھوڑا نہیں ہے. سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی؟ تو میں جو بات عرض کر رہا تھا، حضرت خالد ابن ولید رضی اللہ تعالی عنہ بستر پہ موت کے وقت رونے لگے. تو یہ دنیا سے بچھڑنے کا غم نہیں تھا، بلکہ جس طرح سے وہ دنیا سے بچھڑنا چاہتے تھے اس طرح سے نہیں بچھڑ رہے تھے. تو علماء نے اس کی وجہ بیان کی کہ آپ صلی اللہ علیہ وسلم نے ان کو سیف من سیوف اللہ کہا، کہ اللہ کی تلواروں میں سے ایک تلوار ہے، اگر آپ کو میدان جہاد میں شہید کیا جاتا تو کافر کہہ سکتا تھا کہ محمد صلی اللہ علیہ وسلم نے جسے اللہ کی تلوار کہا وہ تلوار کافروں نے توڑ دی. تو یہ محمد صلی اللہ علیہ وسلم کی پیشگوئی غلط ثابت ہو گئی ہے. جو اللہ کی تلوار ہے اسے دنیا میں کوئی بھی توڑ نہیں سکتا، اللہ تو اسے موت دے سکتا ہے، کسی غیر کے ذریعے اسے توڑا نہیں جا سکتا. علماء نے یہی حکمت بیان کی ہے کہ نبی صلی اللہ علیہ وسلم نے چار مرتبہ شہادت کی تمنا کی، دعائیں مانگی، مگر اس کے باوجود آپ کو میدان جہاد میں شہادت نہیں ملی. وجہ اس کی ہے کہ اگر میدان جہاد میں شہادت ملتی تو غیر مسلم کہتے ہیں کہ محمد صلی اللہ علیہ وسلم اپنا مشن مکمل کرنے سے پہلے دنیا سے چلے گئے. کسی غیر مسلم کو اور قادیانی کو موقع مل جاتا، مرزا غلام احمد قادیانی کو، کہ دیکھو نبی تو چاہتے تھے زندہ رہنا اور ابھی بہت ساری احکام باقی تھے، مگر میدان جنگ میں کافر نے آپ کو شہید کر دیا، لہذا اب نیا نبی آئے گا محمد کے دین کو مکمل کرنے کے لیے. اس لیے اللہ نے آپ کو شہادت سے بچایا کہ مرزا ملعون جیسے لوگ آپ صلی اللہ علیہ وسلم کی ختم نبوت میں کوئی شک اور شبہ پیدا نہ کر سکیں، بلکہ آپ صلی اللہ علیہ وسلم کو زندہ رکھا گیا، یہاں تک کہ فتح مکہ پہ یہ آیت نازل ہوئی، الْيَوْمَ أَكْمَلْتُ لَكُمْ دِينَكُمْ وَأَتْمَمْتُ عَلَيْكُمْ نِعْمَتِي وَرَضِيتُ لَكُمُ الْإِسْلَامَ دِينًا، آج کے دن میں نے اپنی نعمت تم پر مکمل کر دی اور اپنا دین تم پر مکمل کر دیا اور میں اب اسلام سے راضی ہوں. اسلام کے علاوہ کوئی بھی کسی بھی قسم کا مذہب اختیار کرے گا اللہ اس سے راضی نہیں ہو سکتا. یہودیوں نے کہا کہ اگر ہمارے مذہب میں تورات میں یہ آیت نازل ہوتی تو خدا کی قسم اس دن کو ہم عید کا دن بنا لیتے، تورات میں ایسی کوئی آیت نہیں ہے. اس لیے یہودیوں کو یقین تھا کہ موسیٰ علیہ السلام کی شریعت قیامت تک کے لیے نہیں ہے، کیونکہ حضرت موسیٰ کی تعلیمات میں کوئی ایک لفظ بھی ایسا نہیں ہے کہ یہ ہمیشہ کے لیے اور اس کے بعد کوئی نیا دین نہیں آئے گا. حضرت عیسیٰ کی تعلیمات میں کوئی ایسی آیت اور کوئی ایسی حدیث نہیں ہے، یہ صرف اہل اسلام کے پاس ہے کہ اللہ نے قرآن مجید میں حکم دے دیا کہ میں نے اپنا دین مکمل کر لیا اور فرمایا وَمَن يَبْتَغِ غَيْرَ الْإِسْلَامِ دِينًا فَلَن يُقْبَلَ مِنْهُ، جو اسلام کے علاوہ کسی اور مذہب کو دین بنائے گا، طریقہ حیات بنائے گا، فَلَن يُقْبَلَ مِنْهُ، ہرگز ہرگز اس سے وہ قبول نہیں کیا جائے گا. تو دیکھو حضرت خالد ابن ولید کو موت سے محبت تھی لیکن چاہتے تھے کہ دوسری طرح سے موت ہوتی. جابر ابن عبداللہ رضی اللہ تعالیٰ عنہ کی موت کا جب وقت آیا تو وہ بھی رو رہے تھے. ہمارے بزرگوں کے الگ حالات ہیں، بعض موت کے وقت خوش ہوتے ہیں، بعض موت کے وقت رو رہے ہوتے ہیں. تو جابر ابن عبداللہ رضی اللہ تعالیٰ عنہ موت کے وقت رو رہے ہیں. لوگوں نے کہا حضرت موت کا خوف ہے جو آپ کو رلا رہا ہے؟ فرمایا نہیں، گرمیوں میں، شدت میں، شدید دھوپ میں جو روزے رکھتا تھا نفلی اللہ کو راضی کرنے کے لیے، فرمایا کہ وہ مزہ مجھ سے چھوٹ رہا ہے. جنت کے مزے اپنی جگہ، لیکن اپنے محبوب کو خوش کرنے کے لیے، اللہ کو راضی کرنے کے لیے جو شدید گرمی کی بھوک اور پیاس تھی روزے میں برداشت کرتا تھا اور رات کو میٹھی نیند قربان کر کے اللہ کے سامنے مصلی پہ کھڑا ہو جاتا تھا جسے تہجد کی نماز کہا جاتا ہے، فرمایا وہ لذت اب ہمیشہ کے لیے، بولو بھائی، ختم. اب تو مر جائیں گے، بدلہ ملے گا اللہ کی طرف سے، یہ نماز ہے اس کا یہ ثواب، یہ روزے رکھے اس کا یہ ثواب، وہ بدلہ سر آنکھوں پہ، مگر محبوب کو راضی کرنے کے لیے جو قربانی میں مزہ ہے، وہ مزہ بھی تو ایک مزہ ہوتا ہے نا. کسی کو کسی سے محبت ہو جائے اور آپ اس کے لیے قربانی دے رہے ہو اور آپ کو پتا ہے کہ محبوب کھڑکی سے دیکھ رہا ہے کہ میں اس کے لیے قربانی دے رہا ہوں، اس قربانی کا مزہ اسی کو معلوم ہے جسے کسی سے محبت اور عشق کا مزہ جس نے چکھا ہو. سمجھ میں نہیں آ رہی بات؟ وہ ایک شیر تھا، آج کل ایس ایم ایس بازیوں پہ لوگ شیروں کو تبدیل کر دیتے ہیں. پہلے زمانے میں مجھے کسی نے شیر بھیجا، کوئی پتھر سے نہ مارے میرے دیوانے کو، اگلا مصرع مجھے معلوم نہیں کیا ہے، لیکن جو انہوں نے بنا کے بھیجا کہ اس زمانے میں محبت کے معیار بدل گئے ہیں، تو وہ شاعر کہہ رہا ہے کوئی پتھر سے نہ مارے میرے دیوانے کو، بم کا زمانہ ہے، اڑا دو سالے کو. صحیح ہے نا؟ سمجھ میں آ رہی ہو؟ کوئی پتھر سے نہ مارے میرے دیوانے کو، بم کا زمانہ ہے، اڑا دو سالے کو. تو یہ کون سی محبت ہے؟ یک طرفہ. عاشق کو تو ہے معشوق سے، مگر معشوق کو عاشق سے لگاؤ نہیں ہے، اور معشوق کو بھی عاشق سے لگاؤ ہو تو پھر وہ کہے گا بھائی میرے محبوب کو پتھر سے مت مارو، مجھے سزا دے دو، میں مار کھانے کے لیے تیار ہوں. اور محبوب جب پتھر کھائے گا اور اسے پتا ہے کہ معشوق یہ منظر دیکھ کے उसके दिल में मोहब्बत के जज्बात भड़क रहे हैं कि भाई इसको नहीं मारो मुझे मारो, तो आशिक की ख्वाहिश क्या होगी, मुझे और मारो। मैं तो चाहता हूं कि मेरे महबूब के दिल में मेरे लिए मोहब्बत के जज्बात भड़कें। तो ये दुनियाए मुर्दार के आशिकों का हाल है। जो अल्लाह के आशिक होते हैं उन्हें पता है कि जब हम अल्लाह की मोहब्बत में रोजा रखेंगे, भूख की शिद्दत और प्यास की शिद्दत बर्दाश्त करेंगे, प्यास की शिद्दत से जबान निकल के बाहर आ जाएगी मगर पानी नहीं पियेंगे। क्यों? अल्लाह ताला का हुक्म नहीं है रोजे में पानी पीने का। अल्लाह की रजा के लिए ये कुर्बानी देंगे, नजर की हिफाजत है और जिना से बचना है, शराब से बचना है, बूढ़े मां बाप की उल्टी सीधी बातों को अल्लाह की खातिर बर्दाश्त करना है। ये सारी की सारी चीजें जब हम अल्लाह के लिए करेंगे तो वो अल्लाह हमारी हालत को देख रहा है और वो कह रहा है कि तसल्ली रखो, तसल्ली, इन गमों को बर्दाश्त करो मेरी खातिर, इंशाल्लाह इंशाल्लाह अपनी रिजा का परवाना मैं तुम्हें अता करने वाला हूं और इन सब चीजों का बदला तुम्हें देने वाला हूं। तो जिसको ये नजरिया होता है ना, उसे इन तकलीफों में लुत्फ और मजा आना शुरू हो जाता है। जैसे सहाबे कराम को आता था, बिस्तरे मर्ग पे है, मौत अपनी आंखों से देख रहे हैं, दुनिया छूटने का गम नहीं है, रोजा छूटने का गम है, तहज्जुद की नमाज छूटने का गम है उनको। तो मेरे भाई ये भी एक तर्ज जिंदगी है, ये भी एक जो है ना वो जिंदगी गुजारने का तरीका है ये भी, और एक हमारा है। जान बचाने की फिक्र सुबह शाम, बच जाऊं, मोटा हो जाऊं, खा लूं और थोड़ा सा, इतना लंबा कद है तो थोड़ा सा एक आध इंच और हो जाए, सीना इतना चौड़ा है तो थोड़ा सा। मैं कोई जिम खाने जाने के खिलाफ नहीं हूं, मैं खुद भी जाता हूं कभी कभार, खाएं पिए जान बनाए, शरीयत ने रोका नहीं है बल्कि फजीलत है, मगर मतमाए हयात ये नहीं होना चाहिए। देखो ताकत की बुनियाद पर अगर किसी को फजीलत हासिल होती, ताकत बराए ताकत, तो बैल सबसे पहले जन्नत में जाता, भैंसा सबसे पहले, क्योंकि आप खा खा के एक्सरसाइज कर करके भैंस और बैल जैसे ताकतवर नहीं बन सकते। जिस्म पे मेहनत करो, जरूर करनी चाहिए, सेहतमंद आदमी हर एक को पसंद होता है, अल्लाह को भी पसंद है, लेकिन जिंदगी का मकसद दुनिया, बोलो भाई, ये जहन में रखो कि ये बॉडी जो है ना मेरी, इसको खाना बिल आखिर किसने, कब्र के कीड़ों ने ही खाना है, कब्र के कीड़ों ने खाना है इसको। इसलिए एतदाल होना चाहिए इन चीजों में भी। सेहत अल्लाह की बड़ी नेमत, बीमार हो जाए तो इंसान सब्र करे, भाई जाना तो सेहतमंद होके भी यही होना था आखिर में, और कमजोर होके भी यही होता है। और जो मंजिल है ना, मंजिल, उसके बारे में ये जो तसव्वुर है कि वहां जाके इंसान खत्म हो जाता है, तो मैं ये बात को समेट के खत्म करता हूं कि अल्लाह ने इस दुनिया को मुजयन तो बनाया, चमक पट्टियों से सजा दिया, और कब्र को वहशतनाक बना दिया, लेकिन ये सिर्फ जाहिरी पैकिंग की हद तक है, मामला इससे, बोलो भाई, बरक्स है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल-क़ब्रु हुफ्रतुम मिनन्नार अव रौज़तुम मिन रियाज़िल जन्ना, कब्र को एक मिट्टी का गढ़ा मत समझो, या तो ये जन्नत के बागों में से एक बाग है या जहन्नम के गढ़ों में से एक गढ़ा है। दिखाया अल्लाह ने नहीं है, दिखाया नहीं, दिखाई तो ये दुनिया है जो छिन जाने वाली है। यहां ऊपर की मार्केटें बड़ी अच्छी लगेंगी और कब्रिस्तान के अंदर का हाल वहशतनाक, हर शख्स डरता है। मैं कब्र के ऊपर जाने के लिए तैयार नहीं है, कब्रिस्तान को ऊपर से देखने के लिए तैयार नहीं है, अंदर जाने के लिए कौन तैयार होगा मेरे भाई। रात को 2 बजे कभी जाओ, ये जो कब्रिस्तान है ना इधर पड़ोस में, दो किस्म, हमें तो अल्लाह का शुक्र है कब्रिस्तान की बड़ी सहूलत है, अस्पताल इतने नहीं है, कब्रिस्तान फौरन अवेलेबल है, जैसे ही मरो फौरन दफना देंगे। तो कब्रिस्तान की वहशत का अंदाजा होता है, कभी अकेले में जाओ, कितना ही बहादुर आदमी हो, कहते हैं रात के अंधेरे में उसे कब्रिस्तान से डर बहरहाल लगता है। तो ऊपर वाले एरिए से डर लग रहा है, अंदर वाले में कैसा होगा, नहीं है बात समझ में। तो याद रखो, अंदर का जो एरिया है या तो वो इससे भी ज्यादा वहशतनाक है या वो इससे भी ज्यादा खूबसूरत है जितना हमें दुनिया के ऊपर की मार्केटें और रंगरलियां में हुसन नजर आता है। ये अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है, ये अल्लाह का इरशाद है, वमन असदकु मिनल्लाहि कीला, अल्लाह फरमाते हैं अल्लाह से सच्ची किसी की बात नहीं हो सकती। दज्जाल के बारे में आता है कि जब कुर्म क़यामत में आएगा, एक तरफ आग होगी और एक तरफ बाग होगा। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, सुनो खबरदार, جو آگ ہے حقیقت میں وہ باغ ہے اور جو باغ ہے حقیقت میں وہ آگ ہے. تو اللہ آزمائش کے لیے بعض دفعہ دکھاتے کچھ ہیں, حقیقت اس کی کچھ اور ہوتی ہے. اللہ نے قبر کے اندھیرے کو اور قبر کے گڑھے کو دکھایا تو محض ایک گڑھا ہے, مگر حقیقت میں وہ گڑھا نہیں ہے. سمجھ میں آ رہی ہے بات؟ حقیقت میں گڑھا نہیں ہے. جیسے خواب کی زندگی میں سونے والا آدمی سو تو پلنگ پہ رہا ہے, دیکھنے میں تو خراٹے لے کے بے خبر ہو کے سو رہا ہے, مگر اس پہ کیا گزرتی ہے, اچھا خواب دیکھ رہا ہے تو اتنا خوش و خرم ہے کہ وہ اس جاگنے کو گوارا ہی نہیں کرتا کہ کوئی مجھے آ کے جگا دے. اور برا خواب دیکھ رہا ہے تو اس کی خواہش کیا ہوتی ہے, مجھے کوئی جگا کے واپس پہلی والی حالت میں لے آئے. تو بیائی نہیں, یہی حالت مردے کی ہوتی ہے کہ یا تو اچھی حالت میں اس کی روح ہے, وہ چاہتا ہے کہ کاش میں دنیا میں دوبارہ نہ جاؤں, میں یہی رہوں, اور یا بری حالت میں ہوتا ہے تو چاہتا ہے یا لیتنی کنت ترابا, مجھے دنیا میں نہ بھیجو مگر مجھے ایسا ختم کر دو جیسے میں سمجھتا تھا کہ مر کے مٹی ہو کے ختم ہو جاتے ہیں, تو کاش میں مٹی ہو کے ختم ہی کیوں نہ ہو جاؤں, میں ملیا میٹ کیوں نہ ہو جاؤں. میرے بھائی یہ وہ باتیں ہیں جو صرف محمد صلی اللہ علیہ وسلم نے نہیں بتائیں, اللہ کے جتنے بھی سفیر دنیا میں آئے ہیں, تقریباً سوا لاکھ سفیر ہیں, سوا لاکھ سفیر ہیں اللہ کے جو دنیا میں آئے ہیں, سب نے یہ بات بتائی ہے کہ یہ دنیا کی ظاہری چمک دھمک حقیقت نہیں ہے, چمک دھمک کا لیول ہے. حقیقت کیا ہے؟ موت کے بعد کی زندگی. اور وہ اس کو ملے گی جس نے نفس اور اپنے دل کی خواہشات پہ پاؤں رکھا. خواہشات پہ پاؤں رکھے بغیر وہ نہیں مل سکتی. جیسے جابر بن عبداللہ کا میں نے بتایا نا, روزے رکھ کے جنت کی طلب کی ہے اور ہم کیا کرتے ہیں, کھا کے جنت کی طلب کرتے ہیں. کھانے میں نفس کی خواہشات پوری ہوتی ہیں, روزہ رکھنے میں نفس کی خواہشات, بولو بھائی, کچلنا پڑتا ہے. عجیب بات ہے, آج مسلمان کھا کے جنت میں جانا چاہتا ہے, ساری خواہشات پوری کر کے جنت میں جانا چاہتا ہے. تو ایسی سستی جنت نہیں ہے میرے بھائی. تھوڑا سا نفس پہ جبر کرنا سیکھیں, کوئی حسین جمیل چہرہ نظر آئے, عورت نظر آئے, نظر جھکانا سیکھیں. اٹھائی تو بہت ہے, اب تھوڑا سا جھکانے کی بھی کوشش کیا کریں. دل چاہے دیکھنے کا مگر اللہ کی خاطر جھکا لوں. تو یہ قربانی دیں گے تو میرے بھائی آخرت کامیاب ہوگی. اللہ ہمیں ایسی قربانی دینے والا بنا دے اور دنیا کو مسافر خانہ سمجھنے کی توفیق عطا فرما دے. وما علینا الا البلاغ.